नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। तिहारको मुखमा प्रदेश नम्बर एकको मुख्यमन्त्री नियुक्त हुनुभएका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रदेशको नामाकरण र विकास आफ्नो प्राथमिकता भएको बताउनु भएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने चौथो शक्ति एकीकृत समाजवादीका नेता राईलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनाइएको हो। छोटो समयमा देखिने गरी काम गर्नुपर्ने चुनौती उहाँमाथि छ। अर्कोतिर विद्यार्थी राजनीति हुँदै लामो समय योगदान गरेको नेकपा एमाले छाडेर नयाँ पार्टी बनाउने आफूहरूको निर्णय उचित हो भन्ने प्रमाणित गर्नुपर्ने र पार्टीलाई सशक्त बनाउनुपर्ने चुनौती पनि उहाँहरूमाथि छ। विद्यार्थी राजनीतिबाट पार्टी राजनीति हुँदै प्रदेश नम्बर एकको सरकारको नेतृत्व सम्हाल्नुभएका मुख्यमन्त्री राजेन्द्र राईसँग उहाँको प्राथमिकता, अवसर, चुनौती, पार्टी राजनीति तथा राजनीतिक व्यवस्थासम्मका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ मुख्यमन्त्री राई। मुख्यमन्त्रीज्यू,
हजुर नमस्कार,
स्वागत छ यहाँलाई।
धन्यवाद।
सबैभन्दा पहिला त यहाँ मुख्यमन्त्री नियुक्त भइसकेपछि यहाँले जुन भन्नुभएको थियो कि यति लामो समय भयो प्रदेश सरकार बनेको पनि, प्रदेशको संरचना बनेको पनि, तर प्रदेशको नामाकरण भएको छैन, यो नामाकरण मेरो प्राथमिकता हुनेछ भनेर। अब प्रदेशको नामाकरण एकदमै पेचिलो बनेको छ प्रदेश नम्बर एकमा पनि, यसको लागि यहाँले के कसरी तयारीहरू अगाडि बढाउनु भएको छ? प्रदेशको नामाकरण कहिलेसम्म कसरी हुनेछ?
अब यसको दुई तिहाईले मात्रै नाम पास गर्नुपर्ने भएको हुनाले अब त्यहाँ सहमति, सबै दलको सहमति हुँदा मात्रै पास हुन सक्छ। यसको सन्दर्भमा अब खास गरी तयारी नै अहिले भन्दा पनि सोचाइ दिमागमा मैले बनाएको छु। खास गरी अब एमालेलाई पनि एउटा सम्मानजनक ढङ्गले चाहिँ अब बाटामा चाहिँ राख्ने र छलफल चलाउने। अब पहिला चाहिँ हामी गठबन्धनमा रहेका दलहरूले कुनै नाममा अब सहमति खोज्ने प्रयास गर्ने, त्यसपछि एमालेसँग पनि छलफल गरेर त्यसलाई टुङ्गो लाउने मैले सोचाइ बनाएको छु।
अब निर्वाचन पनि नजिकिन थाल्यो, अब निर्वाचनका तयारीहरू पार्टीहरूले गर्न थाले, संघदेखि लिएर प्रदेश पनि क्रमशः अब निर्वाचनको भनौँ न त्यो फेरितिर जान थाल्यो। अब एउटा कार्यकाल पूरा गर्दा पनि प्रदेशले नामाकरण गर्न सकेन भने त त्यो त एउटा खेदजनक विषय नै हुन्छ, होइन र?
हजुर, अब त्यसमा खास गरी अब सरकारले त्यसको निर्णय गर्ने पनि होइन र सरकारले संसदमा प्रस्ताव पनि लाने होइन, सांसदहरूले त्यसमा प्रस्ताव लानुपर्ने हो र मेरो तर्फबाट चाहिँ त्यसमा प्रयास भयो कि भएन भन्ने कुरा चाहिँ जनताले हेर्ने हो र खास गरी अब कुन दलले त्यसमा अब नाम पास गर्नको लागि समस्या सिर्जना गर्यो भन्ने कुरा जनताले हेर्ने भएको हुनाले खास गरी सरकारले मात्रै जवाबदेही लिनुपर्ने कुरा त होइन, तर त्यो पास हुने भएको हुनाले त्यो चाहिँ जनताले त्यसमा चाहिँ अब समस्या गर्यो भयो पार्यो भनेर चाहिँ त्यस्तो मूल्याङ्कन गर्नुपर्ने अवस्था हुँदैन। सबैले धन्यवाद दिन्छन् दिने अवस्था म निर्माण गर्न लाग्छु।
मुख्यमन्त्रीज्यू, जस्तो अब नामको विषयलाई लिएर यति पेचिलो बन्नुपर्ने कारण चाहिँ के हो? किनभने यहाँ पूर्वको राजनीतिमा लामो समयदेखि रहनुभयो, विद्यार्थी राजनीतिदेखि नै यहाँ भोजपुरबाट सक्रिय हुनुभयो, पूर्वका विभिन्न अवयवहरूसँग यहाँ जानकार हुनुहुन्छ। प्रदेश नम्बर एकको नामाकरणमा देखिएका भित्री बाहिरी अन्तर्कथाहरू चाहिँ के हुन्? खासमा के कारणले नामाकरणको प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेन?
अब यसमा चाहिँ खास गरी योभन्दा अगाडि सरकार चलाउने दलले यो नामलाई टुङ्गाउने विषयमा सुरुवात छलफलको सुरुवात नै गरेन, त्यो नै खास समस्या हो। नत्र भने नेकपा हुँदाखेरि सरकार चलाउँदाखेरि नेकपाको आफैमा बहुमत थियो, बहुमत दुई तिहाईको बहुमत थियो। यस्तो अवस्थामा नेकपाले जुन नाम चाह्यो त्यही नाम पास हुन्थ्यो, तर नेकपाले त्यो नामलाई छलफल चलाउने टुङ्ग्याउने खालको कुनै कोसिस नै गरेन र त्यसपछि नेकपा विभाजन भइसकेपछि एमालेको आफैमा बहुमत थियो, एमाले पनि नाम पास गर्न खोजेको भएदेखि केही अन्य दलहरूको समर्थन हुँदाखेरि चाहिँ त्यो नाम पास हुन सक्थ्यो। एमाले पनि छलफल नै अगाडि चढाएन, खास समस्या एमाले योभन्दा अगाडि नाम टुङ्ग्याउने विषयमा चासो नलिएको कारणले यो चाहिँ समस्या रहेको हो। विवादको कारणले भन्ने कुरा होइन, किनभने छलफल नै आरम्भ नभएपछि विवाद भन्ने कुरो नै आएन।
अब तेस्रो मुख्यमन्त्रीका रूपमा यहाँ आउनु भएको छ, यहाँको कार्यकालमा चाहिँ नामाकरण टुङ्गिएला भनेर विश्वास गर्न सकिन्छ?
हजुर, अब विश्वास चाहिँ खास गरी अब हामी अघि मैले सरकार रहेको दलले छलफल चलाएन भनेर मैले भनिरहँदा, अब त्यो सरकार चलाउनेहरूको चाहिँ बहुसङ्ख्या हुन्छ, त्यसले नेतृत्व लिनुपर्छ भन्ने मेरो चाहिँ आशय हो। अहिले अब हाम्रो गठबन्धनको सरकार भएको कारणले हामी यसलाई टुङ्गो लगाउनको लागि पहल लिन्छौँ, र हामी आफैमा चाहिँ दुई तिहाई चाहिने नाम पास गर्नको लागि चाहिने सङ्ख्या त छैन, तर हामी एकदमै तदारुकताका साथ अगाडि बढाउँछौँ र अझैसम्म लचिलो हुने गरी नाममा हामी रिजिड भएर एउटै नाममा हामी चाहिँ टस्कामस नभई हामी चाहिँ छलफल नचलाउने भएको हुनाले सहमतिमा टुङ्गो लाग्छ भन्ने विश्वास छ।
मुख्यमन्त्री, अलिकति प्रसङ्ग फेरौं, यहाँको प्राथमिकतामा मुख्यमन्त्री पद थिएन नेकपा हुँदा पनि, नेकपा एमाले हुँदा पनि, या यहाँले नेकपाको तत्कालीन नेतृत्वलाई हेरेर मलाई मुख्यमन्त्री दिँदैनन् भनेर चाहिँ मनसाय बनाउनु भएको पनि हुन सक्छ। यद्यपि यहाँलाई त्यो जिम्मेवारी आइपरेको छ, नेकपा हुँदै, नेकपा एमाले हुँदै, फेरि नेकपा एकीकृत समाजवादीका तर्फबाट यहाँ मुख्यमन्त्री बन्नुभएको छ। मुख्यमन्त्रीका रूपमा यहाँले सत्ता सम्हालिसकेपछि के कस्तो फरक अनुभूति गर्नुभएको छ, कामहरूलाई कसरी अगाडि बढाउनु भएको छ, जुन बाहिर बसेर सोच्दाखेरि र मुख्यमन्त्री भइसकेपछिको यो 15 दिनको समयमा यहाँले कसरी हेर्नु भएको छ त्यसलाई?
अब बाहिर बस्दा र जिम्मेवारी लिँदा त फरक भइहाल्छ। बाहिर बस्दा चाहिँ त्यो खास गरी नीति कार्यक्रम बजेट आदिमा चाहिँ खास समयमा विधेयकहरू पास गर्ने समयमा तिनीहरूको अध्ययन गर्ने, त्यसमा चाहिँ आफ्नो धारणा राख्दा भइहाल्छ भने अब यो चाहिँ कार्यान्वयनको पनि आफ्नो जिम्मेवारीमा आइपरेको हुनाले कसरी त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्ने, अब प्रशासन सञ्चालन गर्ने जस्ता जिम्मेवारी आइपर्ने भएको हुनाले थप जिम्मेवारीको चाहिँ जिम्मेवारी निर्वाह गर्नुपर्दछ र समय पनि बढी खर्च गर्नुपर्ने चाहिँ हुन्छ। त्यसो हुँदाखेरि अब अलिक बढ्ता जिम्मेवारी बुझ, अलिकति चाहिँ बढी व्यस्त हुनुपर्ने, सक्रिय हुनुपर्ने, यही नै मैले अहिले छोटो समयमा चाहिँ अनुभूति गरेको कुरा हो। कसरी काम अगाडि बढेको भन्ने सन्दर्भमा चाहिँ हामीले विश्वासको मत चाहिँ नलिएको हुनाले पहिलाको सरकारले अल्पमतमा परेको बेला, विश्वासको मत चाहिँ नलिएको बेला पनि अब चाहिँ दूरगामी महत्त्व राख्ने गम्भीर असर पुर्याउने खालका कामहरू गर्यो, हामी त्यसको चाहिँ खिलाफमा थियौँ। त्यो लोकतान्त्रिक भएन, त्यो नैतिक भएन भनेको हुनाले विश्वासको मत नलिएसम्म हामीले ठुला ठुला निर्णयहरू चाहिँ हामी गर्दैनौँ, नियमित कामहरूलाई मात्रै हामीले अगाडि बढाइरहेका छौँ र बिचमा अब लामो बिदा भएको हुनाले धेरै कामहरू अगाडि बढेको छैन, र खास गरी हामी अहिले विश्वासको मत लिने तयारीमा छौँ।
विश्वासको मतको प्रक्रियाका बारेमा पनि अलिकति भनिदिनुहोस् न, कसरी कहिलेसम्म लिनुहुनेछ, कहिलेसम्म सरकारले पूर्णता पाउला यहाँको?
यसलाई हामीले 30 गते लिने भनेर चाहिँ निर्णय अथवा सहमति गरेका छौँ। यो चाहिँ पहिला विश्वासको मत लिनको लागि चाहिँ अब मन्त्री परिषदले निर्णय गर्नुपर्छ र मत लिनको लागि चाहिँ प्रस्ताव चाहिँ संसदमा 2 दिन अगाडि चाहिँ दर्ता गर्नुपर्ने भएको हुनाले 30 गते विश्वासको मत लिनको लागि चाहिँ अब 28 गते नै दर्ता गर्नुपर्छ। त्यो दर्ता गर्नुभन्दा अगाडि मन्त्री परिषदले निर्णय गर्नुपर्छ, त्यसो हुनाले हामी 28 गते नै मन्त्री परिषदको बैठकले विश्वासको मत लिने निर्णय गर्छौँ। त्यसपछि 5 बजेभित्रमा हामी दर्ता गर्छौँ र हामी सबै सांसदहरूलाई हामी चाहिँ अब एकै ठाउँ राखेर हामी चाहिँ व्हिप चाहिँ लगाउँछौँ, यो नै हाम्रो तयारी भइरहेछ।
मन्त्री परिषदको विस्तार पूर्णताको कुरा पनि अलिकति गर्दिनुहुन्छ कि?
मन्त्री परिषदको विस्तार चाहिँ हामीले अघि नै मैले निवेदन गरेँ कि ठुला निर्णयहरू, ठुला कामहरू हामी यो विश्वासको मत लिनुभन्दा अगाडि नगर्ने भएको हुनाले मन्त्री परिषदको विस्तार पनि ठुलो काम हो। अझै भन्ने भने हामीले आफ्नो निजी सचिवालय, स्वकीय सचिवालयमा मानिसहरू पनि हामीले विश्वासको मतमा लिइसकेसम्म पूर्णता नदिने भनेर त्यो नदिएको अवस्था भएको हुनाले मन्त्रीमण्डल पनि हामी अहिले अगाडि चाहिँ विस्तार नगरेको हो। विश्वासको मत लिइसकेपछि हामी छिटोभन्दा छिटो मन्त्री परिषद मन्त्रीमण्डल विस्तार गर्छौ।
मन्त्री परिषदको विस्तारको सन्दर्भमा, मन्त्रीमण्डल विस्तारको सन्दर्भमा अन्य चाहिँ प्रदेशहरूको अनुभवहरू के छ भने, दलहरूले मुख्यमन्त्री त बनाए तर मन्त्री बनाउने बेलामा फेरि किचलो हुने, समस्या हुने, त्यो लम्बेतान हुने, समयमा नहुने, तपाईँहरूका त्यस्तो समस्या देखिन्छ कि या अहिले नै तपाईँहरूले सहमति गरेर एउटा विश्वासको वातावरण बनाएर अगाडि बढ्नुहुन्छ?
साधारण त्यो विद्रोहको तहमा, गठबन्धन भत्किने तहमा चाहिँ अब विवाद असन्तुष्टि हुँदैन। अब साधारण चाहिँ अब छलफलको तहमा चाहिँ अब कसले कति मन्त्रालय लिने, कुन कुन लिने भन्ने सन्दर्भमा साधारण चाहिँ अब चाहिँ छलफल चाहिँ हुन्छ। अहिले नै हामीले त्यत्रो धेरै त्यो त्यसलाई ठुलो समस्याको रूपमा नलिएको हुनाले अहिले नै हामीले त्यसमा गम्भीर भएर छलफल अगाडि बढाएका छैनौँ। हाम्रो विश्वास के छ भने त्यो विश्वासको मत लिइसकेपछि हामी चाहिँ साधारण एउटा बसाइमा नै हामी त्यसलाई टुङ्गो लगाउँछौँ भन्ने लागेको हुनाले त अहिले धेरै छलफल चाहिँ अगाडि बढाएको छैन। विवाद भएर विद्रोह हुने अवस्था हुँदैन।
हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी कुराकानी गरिरहेका छौं प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईसँग। उहाँको प्राथमिकता, अवसर, चुनौती, पार्टी राजनीति तथा राजनीतिक व्यवस्थासम्मका विषयमा कुराकानी गर्ने हाम्रो योजना रहेको छ। मुख्यमन्त्रीज्यू, अब यहाँ नेकपा एमालेको राजनीतिमा निकै लामो समय रहनुभयो, विद्यार्थी राजनीतिदेखि नै रहनुभयो, 49 सालदेखि नै यहाँ चाहिँ विद्यार्थी राजनीतिको एउटा नेतृत्वदायी भूमिकामा रहनुभयो, अनेरा सुबेको अध्यक्ष पनि हुनुभयो दुई पटक, त्यसै गरी गणतान्त्रिक आन्दोलनका क्रममा यहाँले नेतृत्व पनि लिनुभयो। पछिल्लो समयमा यहाँहरू आफैले बनाएको, आफैले अगाडि बढाएको पार्टीसँग सहमत हुन सक्नु भएन, अर्को पार्टी खोल्नुभयो अथवा अर्को पार्टीको अभियानमा अहिले हुनुहुन्छ। त्यो पार्टी खोल्नुको कारण सही हो भनेर यहाँहरूले जनतालाई, कार्यकर्ताहरूलाई बुझाउनु पर्ने चुनौती छ, त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ यहाँहरू?
अब नेकपा हुँदा, एमाले हुँदा तत्कालीन अध्यक्ष केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री हुँदा केपी ओली उहाँको समर्थकहरूको समूहले अब पार्टीलाई पनि एउटा पद्धतिसँग ढङ्गले नचलाएको, कम्युनिस्ट पद्धति अनुसार नचलाएको, त्यसपछि सरकारले पनि अब खास गरी अब बुर्जुवा पार्टीहरूलाई बिर्साउने गरी गलत कामहरू गरेको चाहिँ कुराहरूलाई हामी चाहिँ तलसम्म हामी चाहिँ अब कार्यकर्ताहरूको बिचमा, जनताहरूको बिचमा हामी लगेर एउटा पार्टी नयाँ खोल्नुको औचित्यता चाहिँ हामी प्रमाणित गर्न खोज्छौँ भने पटक पटक अब हामी लाई हाम्रा नेताहरूलाई कारवाही गरेर पार्टी चाहिँ हामीले होइन केपीले फुटाउने स्थिति निर्माण गरेको भनेर हामी त्यो कुरा बुझाउँछौँ। त्यसपछि अब हामी सङ्गठन विस्तारमा चाहिँ सक्रिय भएर हाम्रो स्थितिलाई सुदृढ पार्नको लागि लाग्छौँ।
जस्तो यहाँहरू अहिले संगठन विस्तारकै क्रममा हुनुहुन्छ, विभिन्न जिल्लामा संगठनहरू यहाँहरूका बनिरहेका छन्। हिजो मात्रै यहाँहरूको स्थायी समितिको बैठक बस्यो र स्थायी समितिको बैठकमा एउटा खालको के सहमति बनाएछ भने एमालेको सर्वसत्तावादको प्रतिकार गर्ने, त्यो भन्या के हो, त्यो कसरी हुन्छ? त्यो
अब सर्वसत्तावादको भनेको चाहिँ अब सबै कुराहरू चाहिँ अब कब्जामा लिएर चाहिँ अब लोकतान्त्रिक ढङ्गले होइन, मनलाग्दी ढङ्गले चाहिँ तानासा ढङ्गले कामहरू गर्ने भन्ने त्यसको अर्थ हो। अब उनले हिजो खास गरी अब स्थानीय तहमा अहिले र केन्द्रमा प्रदेशमा हिजो गरेका त्यस्ता प्रवृत्तिहरूको कामहरूको विरुद्धमा हामीले चाहिँ तल तलसम्म लाने, भन्नाफोर गर्ने चाहिँ भन्ने कुराहरू नै हुन्।
अब जस्तो संगठन विस्तारकै सन्दर्भमा अलिकति जाउँ, यहाँहरूले अब यहाँहरूको र एमालेको अहिले तानातानको अवस्था देखिएको छ, अझै विशेष गरी यहाँहरूले नै एमालेमा रहनुभएका कार्यकर्ताहरूलाई तान्ने अभियानलाई तीव्रता दिनुभएको छ। त्यो क्रममा यहाँका अध्यक्षले देशव्यापी भ्रमण गरिरहनु भएको छ र उहाँले चाहिँ कर्णालीमा पुगेर फर्किने बेलामा के भन्नुभयो भने होइन लहरै चल्यो, अब एमाले छोड्ने लहरै चल्यो, हामी कहाँ आउने लहर सुरु भयो भनेर भन्नुभएको छ। त्यो कुरा के एउटा प्रचार मात्रै हो कि त्यसको केही चाहिँ विश्वसनीयता पनि छ?
त्यो त कुनै अब कोठाभित्र मात्रै भएको कुरा होइन, त्यो बाहिर नै देखिने कुरा हो, त्यसकारण त्यो त एउटा प्रमाणीकरण हुने कुरा हो। खास गरी अब सांसदहरूको शनाखत पनि ती प्रदेशहरूमा चाहिँ अब हाम्रो पक्षमा चाहिँ भएको छ। त्यसपछि चाहिँ कमिटीहरू, तत्कालीन कमिटीहरूको चाहिँ समर्थन सहभागिता पनि हाम्रोमा छ, र अहिले पछिल्ला दिनमा सुरुका दिनमा अल्म लिएर अन्यलतामा रहेर चाहिँ एमालेसँग रहेका साथीहरू कमिटीहरू पनि अहिले हाम्रो पक्षमा धमाधम आएको चाहिँ त्यो सबैले बुझ्ने देख्ने गरी भइरहेको हुनाले त्यो प्रचार मात्रै होइन।
जस्तो यहाँहरूको संगठनको आधार चाहिँ एमालेबाट तान्ने नै हो अब होइन, जति मानिसहरू एमालेमा हुनुहुन्थ्यो यहाँहरू केही मानिसहरू आउनुभयो, अरू मानिसहरू त्यही हुनुहुन्छ, मुख्य आधार यहाँहरूको एमालेबाटै तान्ने हो होइन? यद्यपि यहाँहरूको चाहिँ हिजो बसेको स्थायी समितिको बैठकलाई अलिकति उद्धृत गरौँ कि सबै पार्टीसँग सहमतिका लागि, एकताका लागि कहीँ न कहीँ विचार मिल्ने अथवा मिलाउन सक्ने पार्टीहरूसँग त्यसका लागि अगाडि बढ्ने भन्ने खालको पनि निर्णय भएको छ, तर मूल संगठनको आधार चाहिँ एमालेबाट मान्छेहरू तान्ने नै होला।
अब मूल आधार त एमाले नै हुनेछ, किनभने हामी हिजोको अब पुष्पलालको, मदन भण्डारीको, कम्युनिस्ट पार्टीको निरन्तरता, त्यसको खास उत्तराधिकारी हामी भएको हुनाले चाहिँ अब हामी हाम्रो मुख्य आधार भनेको चाहिँ एमाले नै हुनेछ। तर अब अहिले चाहिँ एमालेबाट मात्रै होइन, अरू पार्टीहरू पनि र सर्वसाधारण चाहिँ मानिसहरू, जनताहरू पनि हाम्रो पार्टीतिर धमाधम आइरहेको अवस्था छ।
तर उद्देश्य चाहिँ एमालेबाटै तान्ने हो?
होइन, उद्देश्य त अब हामी सबैलाई नै समेट्ने हो, तर चाहिँ मोटामोटी हिजो चाहिँ सँगै रहेको नाताले हाम्रो पार्टी कस्तो हो भन्ने एउटा चाहिँ सबै जानकारी भएको हुनाले हिजो एमालेकै साथीहरू यसमा आउनु सजिलो हुन्छ, हिजोसँगै काम पनि गरेको हुनाले यही पार्टीमा रहेर काम गर्न सजिलो हुन्छ भनेर एमालेकै साथीहरू नै हाम्रो पार्टीमा मूलत धेरै साथीहरू आउँदै हुन्छ।
जस्तो अब अहिले दलहरूका बीचमा महाधिवेशन गर्ने एउटा क्रम सुरु भएको छ, एमालेको महाधिवेशन, त्यसै गरी सत्तारूढ नेपाली काँग्रेसको महाधिवेशन, राप्रपाको महाधिवेशन, नेकपा मालेको महाधिवेशन, एकीकृत माओवादी, नेकपा माओवादी केन्द्रको महाधिवेशन, मतलब सबै पार्टीहरू महाधिवेशनमा केन्द्रित भएका छन्। यहाँहरूको पार्टी अब भर्खरै गठनको प्रक्रियामा छ, त्यसलाई यहाँहरूले संगठनात्मक रूपमा अगाडि बढाउँदै हुनुहुन्छ, यो औपचारिक ढंगले महाधिवेशन हुँदै त्यसलाई चाहिँ भनौँ न संस्थागत गर्ने, स्थायित्व दिने सन्दर्भ यहाँहरूले केही सोच्नु भएको छ?
अहिले हामी त्यो सोचेका छैनौँ, किन अब खास गरी काङ्ग्रेस र एमालेको चाहिँ संवैधानिक बाध्यताले पनि अथवा महाधिवेशनको समय पुगेको हुनाले पनि उहाँहरूले गर्दै हुनुहुन्छ, हामी चाहिँ भर्खरै नयाँ पार्टी गठन भएको हुनाले हामीले त केही समय अब यो सङ्गठनको संरचनाहरू केन्द्रदेखि टोलसम्म वार्डसम्म पुर्याउनु पर्ने भएको हुनाले हामी केही समय चाहिँ त्यसै काममा नै लाग्छौँ, र हाम्रो जब केन्द्रदेखि वार्डसम्मको हाम्रो चाहिँ साङ्गठनिक संरचनाहरू बनिसक्छन्, यो सदस्यता वितरणको कामहरू चाहिँ पुरा भइसक्छ, त्यसपछि हामी महाधिवेशन गर्छौँ, तर त्यो समय चाहिँ लामो हुने छैन।
मुख्यमन्त्री, जस्तो अब यहाँहरू गणतन्त्र ल्याउने आन्दोलनको नेतृत्वदायी विद्यार्थी संगठनका तर्फबाट विद्यार्थीको अगुवाई गर्दै तत्कालीन पार्टीहरूलाई समर्थन गर्दै नेतृत्वदायी कहीँ न कहीँ भूमिकामा यहाँहरू रहनुभयो, अब अहिले गणतन्त्रकै सन्दर्भमा, संघीयताकै सन्दर्भमा, धर्मनिरपेक्षताकै सन्दर्भमा जुन जुन कुराहरू 62-63 आन्दोलनले स्थापित गर्यो भनौँ, अथवा त्यतिखेर ती कुराहरू कार्यान्वयनमा ल्यायो, ती कुराहरू अहिले कहीँ न कहीँ मानिसहरू त्यसलाई लिएर संशय व्यक्त गरिरहेका छन्। यहाँकै प्रदेशको कुरा गर्ने हो भने तीन तीनजना मुख्यमन्त्री हुनुभयो, अहिलेसम्म प्रदेशको नामाकरण हुन सकेका छैन, प्रदेश सरकारले गरेका कामहरूबाट यो प्रतिफल आयो भनेर आम मानिसले अझसम्म सही ढंगले देख्न पाएका छैनन्। ती विकृतिहरूका आडमा जुन परिवर्तनले ल्याएका उपलब्धिहरू थिए तीमाथि संशय व्यक्त भइरहेको छ, अब आजको दिनमा कहीँ न कहीँ यहाँहरू जवाफदेही हुनुपर्ने छ कि होइन, यहाँहरूले नेतृत्व गरेको जसो अब दरबारको अगाडि यहाँले प्रदर्शन गर्नुभयो, यहाँमाथि मुद्दा नै लाग्यो, यहाँहरूले जसरी त्यो कुराको चाहिँ उपलब्धि प्राप्त गर्ने दिशामा यहाँहरूको योगदान रह्यो, यसलाई जोगाउने सन्दर्भमा, आम मानिसमा विश्वास बनाउने सन्दर्भमा, व्यवस्थालाई नै संरक्षण गर्ने सन्दर्भमा यहाँहरूको कतिको जवाफदेहिता हुनुपर्ने हो, कतिको उत्तरदायित्व यहाँहरूले वहन गर्नुपर्ने हो, कतिको गर्दै हुनुहुन्छ?
यो एकदमै अब अहिलेको सामयिक मात्रै होइन, दूरगामी महत्व राख्ने प्रश्न हो। अब यहाँ अब कस्तो सत्य रह्यो भने यो संघीय प्रणाली चाहिँ जसले संघीय प्रणाली चाहिँ अब को लागि चाहिँ लड्यो, सङ्घर्ष गर्यो, त्यसले निर्णायक हुने गरी यो संविधान पनि लेखन भएन। खास गरी आन्दोलनलाई, सङ्घर्षलाई थामथुम पार्नको लागि, साम्य पार्नको लागि तत्कालीन ठुला दलहरूले अथवा सत्तासीन दलहरूले चाहिँ यसो अब टार दिनको लागि मात्रै सङ्घीयतालाई स्वीकारेको, सम्झौता गरिदिएको हुनाले मनदेखि दिलदेखि उहाँहरूले सङ्घीयतालाई कार्यान्वयन गर्नको लागि संविधान पनि लेख्नु भएन, त्यसलाई त्यसप्रति वफादार पनि रहेको नरहेको हुनाले यो खास सङ्घीय प्रणालीलाई बलियो बनाउनु खालको संविधान नै लेखिएन। त्यसपछि कार्यान्वयनको हकमा पनि चाहिँ अब त्यो उहाँहरूको दिमागमा नै त्यो कुरा पस्नै सकेन कि यो सङ्घीय प्रणाली भनेको यस्तो, यसरी कार्यान्वयन गर्नुपर्छ, खास गरी केन्द्रलाई चाहिँ एउटा फर्मालिटी अब खास खास कामहरूको जिम्मेवारी दिएर प्रदेशहरू बलियो बनाउनुपर्छ, स्थानीय निकायहरू बलियो बनाउनुपर्छ, चाहे त्यो अधिकार दिने कुरामा होस्, चाहे बजेट चाहिँ तल बजेटको अधिकार दिने कुरामा हो भन्ने खालको चाहिँ हाम्रो चाहिँ अब ठुला पार्टीका ठुला नेताहरूमा चाहिँ त्यस्तो दिमागमा नआएको, त्यस्तो बुझाइ नभएको हुनाले त अनि फेरि उहाँहरू नै चाहिँ सत्तामा सरकारमा रहेको हुनाले यो चाहिँ सङ्घीय प्रणाली कमजोर रहँदै आयो। खास गरी केन्द्र नै बलियो हुने, प्रदेश स्थानीय निकाय कमजोर हुने स्थिति भयो। यो चाहिँ अब लामो चाहिँ अब फेरि चाहिँ सङ्घर्ष फेरि प्रयत्नबाट मात्रै यो स्थितिको चाहिँ अब परिवर्तन आउँछ। जस्तै अहिले भन्यो भने अब पुलिस बिनाको प्रदेश सरकार, सिडिओ बनाएको पुलिस सरकार को अवस्था चाहिँ छ भनेपछि अब प्रदेशहरू यति कमजोर छ, बजेट पनि तल बजेट तल उठाउने पनि थोरै क्षेत्रको मात्रै अधिकारहरू दिएको छ, माथिबाट पनि थोरै पैसा दिन्छ, त्यसो भएको हुनाले चाहिँ तलको सरकार चाहिँ अब कमजोर छ। यो चाहिँ अब कुनै कुरामा ठाकुरको विवादमा लड्नु त आफ्नो कुरा हो, तर संविधान नै परिवर्तन गर्नुपर्ने, चाहिँ कयौँ ऐन कानुनहरू परिवर्तन गर्नुपर्ने अवस्था भएको हुनाले यो चाहिँ लामो फेरि प्रोसेसबाट मात्रै यो पुरा हुन्छ। यसमा चाहिँ म चाहिँ सचेष्ट छु, त्यसमा म चाहिँ लागि पर्छु।
मुख्यमन्त्री, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हवस्, नमस्कार, धन्यवाद।
अन्तरसम्वादमा उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर एकका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई, हामीसँग कुराकानी गर्नुहुँदै प्राविधिक मित्र उत्तम पाण्डे सहित म सन्तोष रेग्मी बिदा हुन्छु। अवस्था, नमस्कार।